रहमान रहीम, ये रेडियो तेहरान है, इस्लामी गणराज्य ईरान की आवाज।
रेडियो तेहरान के सभी श्रोता, जहरा जैदी और साथियों का सलाम स्वीकार करें। श्रोता मित्रों, आज आप सूरह मायदा की आयत क्रमांक 65, 66 और 67 की तिलावत और अनुवाद सुनेंगे। तिलावत का श्रेय प्राप्त किया है कारी सिद्दीक मिनशावी ने।
بسم الله الرحمن الرحيم
ولو أن
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। और यदि आसमानी किताब वाले ईमान ले आते और ईश्वर से डरते तो हम उनके पापों को क्षमा कर देते और उन्हें अनुकंपाओं के बागों में प्रविष्ट कर देते। और यदि वे तौरात, इंजील और जो कुछ उनके पालनहार की ओर से उन पर उतारा गया था सबको कायम करते अर्थात उन पर कार्यबद्ध रहते तो निसंदेह वे अपने ऊपर और पैरों के नीचे से ईश्वरीय विभूतियां प्राप्त करते। उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्ट वे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। हमारा व्हाट्सएप नंबर है 00989035065492। तो दोस्तों, आज सोमवार है, शहरीवर की 21 और सितंबर की 14 तारीख। साथ ही आज इस्लामी कैलेंडर के दूसरे महीने सफर की 15 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में कार्यक्रम राजनीतिक चर्चा पेश किया जाएगा, और उसके बाद आप सुनेंगे इमाम हुसैन अलैहिस्सलाम और उनके वफादार साथियों के चहलुम के अवसर पर एक विशेष कार्यक्रम, और अंत में आपकी सेवा में पेश किया जाएगा कार्यक्रम विश दर्पण। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहरदादी से सुनेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। अरबैन की पल पल की खबरें पहुंचाने के लिए ईरान समेत दुनिया भर के 3,300 से अधिक पत्रकारों का करबला में जमवड़ा। ईरानी कमांडर के बयान ने इसराइल की बढ़ाई बेचैनी। जनरल हैदरी ने RS-2 ड्रोन की उपयोगिता के बारे में किया खुलासा। शेख हसीना पहुंची भारत, मोदी के साथ मुलाकात में हो सकते हैं कई बड़े समझौते। भारत में कट्टरपंथियों के निशाने पर एक और मस्जिद, ज्ञानव्यापी मस्जिद के संबंध में स्थानीय कोर्ट का आया निर्णय। और अब आप विस्तार से समाचार सुनिए।
इराक में अरबईन मुख्यालय की सूचना और वर्चुअल स्पेस कमेटी के अधिकारी ने कहा है कि 3,300 से अधिक पत्रकार देश और विदेश से अरबईन के अजीमुशान मार्च को कवर करने करबला पहुंच गए हैं। 17 सितंबर को पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के प्राण प्रिय नवासे हजरत इमाम हुसैन अलैहिस्सलाम और उनके वफादार साथियों के चहलुम के मौके पर इस समय इराक के पवित्र नगर करबला पहुंचने वाले श्रद्धालुओं की संख्या को आंकना भी मुश्किल हो गया है। पवित्र नगर नजफ से पवित्र नगर करबला जाने वाले रास्ते पर ऐसा दृश्य है कि जैसे इंसानों की सुनामी आ गई है। सबसे महत्वपूर्ण बात यह है कि इराक में अभी भी भीषण गर्मी पड़ रही है, लेकिन उसके बावजूद श्रद्धालुओं के जज्बे में कहीं से भी कोई कमी देखने को नहीं मिल रही है। वहीं अरबईन के महान मार्च के हर पल को कवर करने के लिए दुनिया के हर कोने से पत्रकार भारी संख्या में करबला पहुंच रहे हैं। इराक में अरबईन मुख्यालय की सूचना और वर्चुअल स्पेस कमेटी के प्रमुख मोहम्मद अली अनोश ने घोषणा की है कि इस वर्ष हम इस महान मार्च को कवर करने ईरानी, विदेशी और इराकी पत्रकारों की महत्वपूर्ण और बहुत भारी उपस्थिति देख रहे हैं। उन्होंने बताया है कि अब तक 3,300 से अधिक ईरानी और विदेशी पत्रकार और प्रोग्रामर अरबईन हुसैनी को कवर कर रहे हैं। अनोश ने स्पष्ट किया कि करबला की ओर जाने वाली सड़कों पर 80 से अधिक सूचना केंद्र और इंटरनेट सैटेलाइट सिस्टम से लैस वर्चुअल स्पेस स्थापित किए गए हैं ताकि पत्रकार इस महान धार्मिक प्रोसेशन को दुनिया के लोगों तक पहुंचा सकें।
ईरान की थल सेना के कमांडर ब्रिगेडियर जनरल क्योमर सैदरी ने कहा है कि उनके तेल अवीव और हाइफा बंदरगाहों पर हमला करने के लिए उच्च गुणवत्ता वाले ड्रोन हमने विकसित किए हैं। उन्होंने कहा कि अगर इसराइल के साथ युद्ध शुरू होता है तो ईरान इन ड्रोन का इस्तेमाल करेगा। प्राप्त रिपोर्ट के मुताबिक इस्लामी गणतंत्र ईरान की थल सेना के कमांडर ब्रिगेडियर जनरल हैदरी ने राष्ट्रीय टीवी चैनल के एक कार्यक्रम में बात करते हुए कहा कि हमारे पास ऐसे ड्रोन हैं कि जो दुनिया को आश्चर्य में डाल देंगे। उन्होंने कहा कि हमारा अत्याधुनिक विशेष RS-2 ड्रोन बेहतरीन तकनीक और डिजाइन से संपन्न है। जनरल हैदरी ने कहा कि तेल अवीव और हैफा में मौजूद हमारे लक्ष्य इस ड्रोन के निशाने पर हैं। उन्होंने कहा कि RS-2 ड्रोन RS-1 ड्रोन का आधुनिक संस्करण है। ईरानी सैन्य अधिकारी ने कहा कि इस नए ड्रोन में कुछ अनूठी विशेषताएं और क्षमताएं हैं। ये ड्रोन हमला करने से पहले कई बार लक्ष्य की जानकारी की जांच कर सकता है। जनरल हैदरी ने कहा कि RS-2 ड्रोन को विशेष रूप से इसराइल के हैफा और तेल अवीव पर हमलों के लिए डिजाइन किया गया है।
अरबई ने इमाम हुसैन अलैहिस्सलाम के दौरान तीर्थयात्रियों की सेवा के लिए लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह की स्काउट टीम इराक पहुंच गई है। इमाम मेहंदी अलैहिस्सलाम स्काउट के सदस्यों की एक टीम इराक की यात्रा पर है जो अरबईन के तीर्थयात्रियों को चिकित्सा सेवाएं प्रदान कर रही है। फार्स न्यूज एजेंसी की रिपोर्ट के मुताबिक लेबनान में हिजबुल्लाह से जुड़े इमाम मेहंदी स्काउट ग्रुप ने रविवार से करबला में अरबईन हुसैनी के श्रद्धालुओं और तीर्थयात्रियों की सेवाएं देनी शुरू कर दी हैं। अल अहद वेबसाइट के अनुसार हजरत इमाम हुसैन अलैहिस्सलाम के रोजे के प्रांगण में 70 से अधिक डॉक्टर्स, नर्स और पैरामेडिक्स 10 दिनों से मौजूद हैं और इमाम हुसैन अलैहिस्सलाम के रोजे की कमेटी के साथ मिलकर सेवाएं प्रदान कर रहे हैं।
इसराइल के हथियारों से लदा एक विमान अजरबैजान गणराज्य की राजधानी बाकू में उतरा है। मीडिया सूत्रों ने बाकू में इसराइली हथियारों से लदे एक विमान के उतरने की सूचना दी है जिसमें अजरबैजान गणराज्य को इसराइली हथियारों के निर्यात का निरंतरता से उल्लेख है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार सोशल नेटवर्क पर जारी होने वाली जानकारी के आधार पर रविवार की सुबह अजरबैजान का एक मालवाहक विमान इसराइल से बाकू पहुंचा। इस रिपोर्ट के अनुसार ये बोइंग 747 मालवाहक विमान रविवार की सुबह तेल अवीव से बाकू पहुंचा। उक्त विमान में अजरबैजान के लिए हथियार और गोला बारूद थे जो अजरबैजान से इसराइलियों के हथियारों के सौदे के हिस्से का हिस्सा था। इसराइल के युद्ध मंत्रालय ने 2 वर्षों में अन्य देशों को हथियारों के निर्यात में उल्लेखनीय वृद्धि की घोषणा की और दावा किया कि 2021 में हथियारों के निर्यात की मात्रा $11.3 बिलियन तक पहुंच गया है।
ज़ायोनी सूत्रों का कहना है कि प्रतिरोधक कार्रवाइयों और अभियानों को रोकने में सेना को मुश्किलों का सामना करना पड़ रहा है। कुछ इसराइल सूत्रों ने बताया है कि लगातार हमलों और गिरफ्तारियों के बावजूद इसराइली सेना को प्रतिरोधक अभियानों को रोकने में कठिनाइयों का सामना करना पड़ रहा है। फार्स समाचार एजेंसी के अनुसार कुछ ज़ायोनी सैन्य सूत्रों ने बताया है कि पिछले कुछ दिनों में वेस्ट बैंक में प्रतिरोधक गतिविधियों में उल्लेखनीय वृद्धि हुई है और ये कि लगातार छापे और गिरफ्तारी के बावजूद ज़ायोनी सेना को इन गतिविधियों को रोकने में कठिनाइयों का सामना करना पड़ रहा है। इसराइल की वेबसाइट वल्ला के सैन रिपोर्टर ने कुछ सैन सूत्रों के हवाले से बताया है कि इस साल की शुरुआत से अब तक 100 शूटिंग ऑपरेशन हो चुके हैं और 200 अन्य ऑपरेशन को बेअसर कर दिया गया है जबकि जेनिन और नाबलस में 80% कार्रवाइयां हुई हैं।
उत्तरी इराक में एक अवैध तुर्की छावनी को हमलों का निशाना बनाया गया है। मीडिया सूत्र ने बताया कि उत्तरी इराक में एक तुर्की सैन्य अड्डे पर कोंकुर्स मिसाइल से हमला किया गया है। फार्स न्यूज एजेंसी के अनुसार इराकी मीडिया सूत्रों ने उत्तरी इराक में तुर्की के एक सैन्य बेस पर एक नए मिसाइल हमले की सूचना दी है। साबरिन टेलीग्राम चैनल के अनुसार रविवार उत्तरी इराक में तुर्की के सैन्य ठिकानों में से एक को एक बार फिर کونکرس گائیڈڈ میزائل سے نشانہ بنایا گیا۔ اس سے پہلے 31 اگست کو پہلی بار عراق کے اتر میں سے دہوک پرانت میں ترکی کے سینیہ اڈے ممرنی پر حملے کی تصویریں سوشل میڈیا پر وائرل ہوئی تھیں۔
امریکہ نے سعودی عرب میں نئی ملٹری بیس کھولنے کا اعلان کیا ہے۔ بتایا جا رہا ہے کہ یہ ملٹری بیس ایک ٹیسٹنگ فیسلٹی کے طور پر کام کرے گا جہاں امریکی سینا تعینات ہوگی۔ پراپت رپورٹ کے مطابق دنیا اس بات کو جانتی ہے کہ جہاں بھی امریکہ نے قدم رکھا ہے وہاں وہاں تباہی ضرور ہوئی ہے۔ افغانستان، سیریا اور عراق حال ہی کے ادھارن ہیں۔ اب امریکہ نے سعودی عرب میں سین چھاؤنی کھولنے کا اعلان کر دیا ہے۔ امریکی میڈیا کے انوسار سعودی عرب میں امریکہ ایک ایسا ملٹری بیس استھاپت کرنے جا رہا ہے جہاں فیسلٹی میں اینٹی ڈرون ٹیکنیک اور اینٹی گریٹڈ ایئر اینڈ میزائل ڈیفینس سسٹم کی ٹیسٹنگ کی جائے گی۔
امریکہ کے راشٹرپتی جو بائیڈن نے رویوار کو دیش واسیوں کے ساتھ مل کر 21 سال پہلے 11 ستمبر کو ہوئے آتنکوادی حملوں میں مارے گئے لوگوں کو یاد کرتے ہوئے انہیں شردھانجلی دی۔ بائیڈن نے پینٹاگن سمارک سے راشٹر کے نام اپنے سمبودھن میں کہا، مجھے آشا ہے کہ ہم یہ یاد رکھیں گے کہ ان کالے دنوں کے بیچ ہم نے ایک دوسرے کے دکھ ساجھا کیے، ایک دوسرے کی پرواہ کی اور ایک جٹ ہوئے۔ پراپت رپورٹ کے مطابق 11 ستمبر کی گھٹنا کو 21 سال کا لمبا سمے بیت رہا ہے، لیکن ابھی تک اس آتنکوادی حملے کے مکھیہ یوجنا کاروں اور سازش کرتاؤں کے نام کو دنیا کے سامنے امریکہ نے نہیں پیش کیا ہے۔ یہ اس کی مجبوری ہے یا پھر کوئی ایسی بات کی جسے امریکہ چھپانا چاہ رہا ہے؟ وہیں اب کیول ہر سال 11 ستمبر کو امریکی راشٹرپتی اور اس دیش کے انیہ ادھیکاری پرتیکاتمک روپ سے کچھ سندیش دیتے ہیں اور پھر پورے سال اس آتنکوادی گھٹنا کے بارے میں کوئی بات نہیں ہوتی ہے۔ اس سال بھی ایسا ہی ہوا جہاں راشٹرپتی بائیڈن نے پیڑتوں کو شردھانجلی دی، وہیں امریکہ کے اپراشٹرپتی کملا ہیرس اور ان کے پتی ڈگلس ایم ہاف نے بھی نیو یارک میں ورلڈ ٹریڈ سینٹر کے استھان پر بنے اسمارک پر جا کر حملے میں مارے گئے لوگوں کو شردھانجلی ارپت کی۔
بھارت میں بابری مسجد کی شہادت اور اس کے بعد سپریم کورٹ دوارا دیے گئے فیصلے پر ایک پکش کا کہنا ہے کہ ساکھیوں کی اندیکھی کر کے بھاوناؤں کا سمان کرتے ہوئے ہندو پکش کے ہت میں فیصلہ دیا گیا ہے۔ ابھی اس گھٹنا کو زیادہ سمے نہیں بیتا تھا کہ ایک بار پھر گیان واپی مسجد کو لے کر استھانی عدالت نے ہندو پکش کے حق میں نرنے لیا ہے۔ دلچسپ بات یہ ہے کہ وہیں سنیکت عرب امارات میں پہلے ہندو مندر کے کھلنے کی سوچنا بھی سامنے آئی ہے۔ پراپ رپورٹ کے مطابق گیان واپی مسجد پریسر میں نیمت درشن پوجا کی مانگ کو لے کر دائر یاچکا کو وارانسی کی کورٹ نے سنوائی کے یوگ مانا ہے۔ وارانسی کی ضلع عدالت نے ہندوؤں کے پکش میں فیصلہ دیا ہے۔ کورٹ نے گیان واپی مسجد میں ہر روز پوجا کرنے کی یاچکا کو جائز ٹھہرایا ہے۔ عدالت نے فیصلہ سنا ہے کہ یہ یاچکا سننے یوگ ہے۔
بھارت کے ودیش منتری ایس جے شنکر نے سعودی عرب کے یوراج محمد بن سلمان سے ملاقات کی اور انہیں پردھان منتری نریندر مودی کی اور سے دیا گیا لکھت سندیش سونپا۔ پراپت رپورٹ کے مطابق بھارت کے ودیش منتری ایس جے شنکر نے اپنی ریاض یاترا کے دوران آل سعود شاسن کے یوراج کو بھارتیہ پردھان منتری نریندر مودی کے ایک خاص خط کو سونپا ہے۔
میگھالیہ کے راجپال ستپال ملک نے دعویٰ کیا ہے کہ انہیں سنکیت دیا گیا تھا کہ اگر وہ کیندر کے خلاف بولنا بند کر دیں تو انہیں اپراشٹرپتی بنا دیا جائے گا۔ جگدیپ دھنکڑ کو اپراشٹرپتی بنائے جانے پر ملک نے کہا کہ وہ ایک یوگ امیدوار تھے، بننا ہی چاہیے تھا۔ انہوں نے کہا کہ میرا کہنا ہے کہ اس میں ٹھیک نہیں ہے، لیکن مجھے اشارے تھے پہلے سے کہ آپ نہیں بولیں گے تو آپ کو اپراشٹرپتی بنا دیا جائے گا، لیکن میں یہ نہیں کر سکتا، میں جو محسوس کرتا ہوں وہ ضرور بولتا ہوں۔ راہل گاندھی کی یاترا میں کے بارے میں پوچھے جانے پر انہوں نے کہا کہ اپنی پارٹی کے لیے کام کر رہے ہیں، اچھی بات ہے، نوجوان آدمی ہے، پیدل تو چل رہے ہیں، اب تو نیتا یہ سب کام تو کرتے ہی نہیں ہیں۔
اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। ईरानी विदेश मंत्री ने यमनी जनता के समर्थन पर बल दिया है, जायजा ले रहे हैं अख्तर अब्बास।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री ने यमन के जन आंदोलन अंसारुल्लाह के प्रवक्ता और यमन की राष्ट्रीय मुक्ति सरकार की वार्ताकार टीम के प्रमुख के साथ मुलाकात में कहा कि ईरान ने हमेशा यमनी जनता की इच्छा के लिए अपने समर्थन का ऐलान किया है। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने रविवार को अंसारुल्लाह के प्रवक्ता और यमन की राष्ट्रीय मुक्ति सरकार की वार्ताकार टीम के प्रमुख मोहम्मद अब्दुस्सलाम से मुलाकात में यमन में युद्ध विराम के विस्तार के लिए यमन के समर्थन की घोषणा की। उन्होंने आशा व्यक्त की कि यमन की नाकेबंदी पूरी तरह से हटाए जाने से मानवीय मदद के रास्ते खुल जाएंगे। इस मुलाकात में मोहम्मद अब्दुस्सलाम ने भी युद्ध विराम के मुख्य तत्वों के अधूरे कार्यान्वयन और दूसरे पक्ष के घोर उल्लंघनों की आलोचना करते हुए यमन में किसी भी न्यायपूर्ण शांति की उन्नति के लिए यमनी जनता के मानवीय मुद्दों की पूर्ति को आवश्यक करार दिया। यमनी जनता की अमानवीय नाकाबंदी को खत्म करना, युद्ध विराम की स्थापना और इस देश पर थोपे गए युद्ध को रोकना उन मुद्दों में है जो सऊदी अरब के नेतृत्व वाले गठबंधन के सैन्य आक्रमण के बाद से हमेशा ईरान के एजेंडे में रहा है। वास्तव में ईरान पहला देश है जिसने यमन में युद्ध की शुरुआत के बाद से घोषणा की थी कि यमन संकट का समाधान सैन्य विकल्प नहीं है बल्कि इसका राजनीतिक हल निकाला जाना चाहिए। तत्काल युद्ध विराम सहित 4 सूत्रीय योजना प्रस्तुत करना, मानवीय सहायता के वितरण में तेजी लाना, नाकाबंदी को हटाना, सभी यमनी गुटों के बीच संवाद और एक समावेशी राष्ट्रीय सरकार का गठन यमनी संकट को हल करने के लिए ईरान के उपायों में से है। ऐसी स्थिति में जहां यमन की जनता को भोजन और ईंधन की सख्त जरूरत है, यमन से लाखों बैरल तेल चोरी करने के अलावा सऊदी गठबंधन ने यमन में तेल की चोरी और ईंधन की कमी के संकट को हवा दी है और ऑयल टैंकर्स के प्रवेश को बाधित कर दिया है। यमन ऑयल कंपनी के प्रवक्ता एसाम मुतवक्किल ने कहा कि सऊदी गठबंधन यमन के बंदरगाहों पर ईंधन ले जाने वाले जहाजों के नियमित आगमन को रोक रहा है, जबकि संयुक्त राष्ट्र संघ यमन की नाकाबंदी को हटाने के लिए कुछ भी नहीं कर रहा है। ईरान का मानना है कि एक स्थायी युद्ध विराम की प्राप्ति यमन संकट को पूरी तरह से खत्म करने पर निर्भर है और इसका मतलब यह है कि इस देश में मानवीय मुद्दे से निपटने के लिए यमन की मानवीय नाकाबंदी को पूरी तरह से खत्म होना चाहिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनीतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
यूरोप में ऊर्जा संकट गहराता जा रहा है, जायजा ले रहे हैं अहमद अब्बास।
यूरोपीय देश इस समय गैस की सप्लाई सुनिश्चित करने और ऊर्जा की कीमतों को कंट्रोल में रखने के लिए एड़ी चोटी का जोर लगा रहे हैं, मगर इस संकट से गंभीर आर्थिक, राजनीतिक और सामाजिक संकट पैदा हो गया है। कुछ यूरोपीय सरकारों ने मांग करना शुरू कर दिया है कि रूस की तेल और गैस की इंडस्ट्री पर प्रतिबंध लगाने की नीति छोड़ देनी चाहिए। यूनान के प्रधानमंत्री ने कहा कि रूस के खिलाफ यूरोपीय संघ की पाबंदियां अब खुद यूरोप को निशाना बनाने लगी हैं और इनसे यूरोपीय देशों की अर्थव्यवस्थाओं को चोट पहुंच रही है। अमेरिका की पॉलिसी के तहत यूरोप ने रूस के खिलाफ पाबंदियां कड़ी कर दी तो नतीजे में कई महीने से रूस से यूरोप को गैस की सप्लाई में गंभीर अड़चने पैदा हो गई हैं। सप्लाई कम या खत्म हो गई है। इस स्थिति ने यूरोपीय देशों, विशेष रूप से आर्थिक रूप से मजबूत समझे जाने वाले देशों जैसे जर्मनी को बहुत ज्यादा प्रभावित किया है। गैस की कमी के चलते ईंधन की कीमतें आसमान से बातें करने लगी हैं और बिजली की पैदावार बहुत कठिन हो गई है। इस संकट की वजह से बिजली की पैदावार पर लागत बहुत ज्यादा आने लगी है। हालत ये हो गई है कि अनेक उद्योग दिवालियेपन की कगार पर पहुंच चुके हैं। यूनान, इटली और पूर्वी यूरोप के देशों में ये संकट ज्यादा गंभीर हो चला है। यही वजह है कि यूनान के प्रधानमंत्री ने कहा कि पश्चिमी यूरोप के देशों को रूस पर पाबंदियां लगाने के बेहद विनाशकारी परिणामों का अंदाजा हो चुका है, मगर फिर भी वे अपनी रणनीति बदलने के लिए तैयार नहीं है। अलबत्ता यूरोपीय देशों के पास रूस यूक्रेन जंग के मामले में वॉशिंगटन की नीतियों पर अमल करने के अलावा कोई चारा भी नहीं है। दरअसल यूक्रेन की वर्तमान जंग अमेरिका और रूस के बीच ऊर्जा की जंग में बदल गई है जो यूरोप की धरती पर लड़ी जा रही है। स्थिति यह है कि अमेरिका के पास तो तेल और गैस के संसाधन मौजूद हैं, इसलिए इस जंग से अमेरिका को तेल व गैस के निर्यात से काफी बड़ा फायदा हो रहा है। रूस ने भी अपनी गैस के लिए नए खरीदार तलाश कर लिए हैं और चीन जैसे बड़े खरीदारों की मदद से पश्चिम की पाबंदियों से पहुंचने वाले नुकसान की काफी हद तक भरपाई कर रहा है। यूरोपीय देश तो जाड़े के मौसम के बारे में सोच सोच कर अभी से परेशान हैं और यूरोपीय संघ के भीतर मतभेद बढ़ रहा है। चेक रिपब्लिक के मंत्री मिक्लास बक ने कहा कि रूस पर लगी पाबंदियां हंगरी को यूरोपीय संघ से बाहर निकल जाने के लिए प्रोत्साहित करेंगी। हंगरी के प्रधानमंत्री विक्टर ओरबन ने रूस पर लगी पाबंदियों से कुछ छूट हासिल करने में कामयाबी प्राप्त की और उन पर ऊर्जा संकट का इतना ज्यादा असर नहीं पड़ने दिया। उनका कहना है कि रूस पर जो पाबंदियां लगाई गई हैं उनका रूस पर तो बहुत ज्यादा असर नहीं पड़ा, बल्कि यूरोप को काफी नुकसान पहुंच गया। यूरोपीय देश इस समय बुरी तरह फंस गए हैं। एक तरफ वे अमेरिका की मांग ठुकरा नहीं सकते और दूसरी तरफ रूस के बारे में उनकी शत्रुतापूर्ण नीतियों के चलते इन देशों को बहुत ज्यादा नुकसान उठाना पड़ रहा है। कार्नेगी थिंक टैंक का कहना है कि आने वाले जाड़े का मौसम यूरोप के लिए केवल एक कड़ी ठंड नहीं है, बल्कि आने वाले 2-3 वर्षों में यूरोप को इस भयानक संकट से जूझना होगा।
और अब रुख करते हैं भारत का। काशी की ज्ञानवापी मस्जिद को लेकर स्थानीय अदालत ने हिंदू पक्ष के हक में फैसला सुना दिया है। ब्यौरा दे रहे हैं दिल्ली से शमशाद काजमी।
उत्तर प्रदेश के नगर वाराणसी स्थित 17वीं शताब्दी की ज्ञानवापी मस्जिद के परिसर में स्थित हिंदुओं के श्रृंगार गौरी मंदिर के नियमित दर्शन पूजा की मांग को लेकर दायर याचिका पर वाराणसी की जिला अदालत ने फिलहाल हिंदुओं के पक्ष में फैसला सुनाया है।
कोर्ट ने मुस्लिम पक्ष को अपना जवाब दाखिल करने के लिए कहा है और 22/9 में इसकी अगली तारीख लगाई गई है।
कोर्ट ने ज्ञानवापी मस्जिद परिसर स्थित श्रृंगार गौरी मंदिर में हर रोज पूजा करने की याचिका को सुनवाई योग्य बताया है। मस्जिद पक्ष की ओर से दायर याचिका में इसका विरोध किया गया था। मस्जिद पक्ष ने दलील दी थी कि श्रृंगार गौरी के पूजा करने की याचिका 1991 के पूजा स्थल कानून के खिलाफ है, जिसमें 1947 से धार्मिक स्थलों की यथास्थिति बनाए रखने की बात कही गई थी। अदालत ने कहा है कि मस्जिद पक्ष की ओर से दायर याचिका में मेरिट नहीं है। हिंदू पक्ष के वकील वी एस जैन ने बताया कि कोर्ट ने मुस्लिम पक्ष की याचिका खारिज कर दी है और इस मामले को सुनवाई योग्य माना है। उन्होंने बताया कि इस मामले में अब अगली सुनवाई 22 सितंबर को होगी। मुस्लिम पक्ष ने कहा है कि वह जिला अदालत के इस फैसले को उच्च न्यायालय में चुनौती देगा। ज्ञात रहे कि 18 अगस्त 2021 को 5 महिलाओं ने सिविल जज के सामने एक याचिका पेश करके ज्ञानवापी मस्जिद के बगल में बने श्रृंगार गौरी मंदिर में प्रतिदिन पूजन दर्शन की मांग की थी। महिलाओं की मांग पर न्यायाधीश रवि कुमार दिवाकर ने मस्जिद परिसर का सर्वे कराने का आदेश दिया था। अदालत के आदेश पर इसी साल 14, 15 और 16 मई को ज्ञानवापी मस्जिद का सर्वे किया गया। सर्वे के बाद हिंदू पक्ष ने यहां वजूखाने में शिवलिंग मिलने का दावा किया था। हालांकि मुस्लिम पक्ष ने दावा किया था कि ये शिवलिंग नहीं बल्कि फव्वारा है जो हर मस्जिद में होता है। 20 मई को उच्चतम न्यायालय ने इस मामले को जिला जज की अदालत में हस्तांतरित कर दिया था। کورٹ نے کہا تھا کہ یہ معاملہ کافی جٹل اور سمویدنشیل ہے، اس لیے بہتر ہوگا کہ اس کی سنوائی 25-30 سال کا انوبھو رکھنے والے جج کریں۔ ہندو پکش کے دعوے کے انوسار وارانسی کی گیان واپی مسجد 17ویں شتابدی میں مغل شاسک اورنگزیب نے مندر توڑ کر بنائی تھی، جبکہ مسلم پکش اور انیک اتہاسکاروں کا کہنا ہے کہ یہ مسجد 16ویں شتابدی میں مغل شاسک اکبر نے بنوائی تھی۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے اور ساتھیوں بھی آپ سن رہے تھے راجنیتک چرچا۔ لیکن اس سے پہلے کہ ہم اپنے کاریکرم کو آگے بڑھائیں، ایک آپ سے کھما چاہتے ہیں کہ ہم نے اپنے سماچار کے آرمبھ میں مکھ جو سماچاروں کا سارانش تھا اس میں ایک خبر کے بارے میں گھوشنا کی تھی، شیخ حسینہ بھارت پہنچی، ہماری پرانی خبر تھی، یہ غلطی سے ہم نے اعلان کیا تھا، اس کے بارے میں آپ سے کھما چاہتے ہیں۔ تو آپ چلتے ہیں، سنتے ہیں اربعین حسینی کے اوسر پر ایک وشیش کاریکرم۔
دوستوں، اربعین سے ہمیں کیا سندیش ملتا ہے اور ہم اس سے کیا سیکھ لے سکتے ہیں، آج کے کاریکرم میں اسی وشے کی چرچا کریں گے۔ سواتی اور احمد عباس کا سلام سویکار کیجیے۔
نجف سے کربلا تک اربعین ملین مارچ زائرین کا ایک ایسا مہا ساگر ہے جس میں ہر زائر ایک بوند کی بھانتی شامل ہو جاتا ہے تاکہ اللہ کی یاد میں اوشوشت ہونے کا انبھو پراپت کر سکے۔ زائرین پیدل کربلا کی اور جاتے ہیں تاکہ امام حسین سے اپنی شردھا کا اظہار کر سکیں۔ وہ اپنے امام سے ملاقات کرنے کے لیے جاتے ہیں اور ان پر ہوئے اتیاچاروں کی گہرائی کو بھانپنا چاہتے ہیں۔ حضرت امام زین العابدین اور حضرت زینب بھی اربعین کے دن کربلا پہنچے تھے اور انہوں نے امام حسین اور ان کے ساتھیوں کی قبروں کی زیارت کی تھی۔ کربلا پہنچ کر ان مہان ہستیوں نے روتے ہوئے خود کو امام حسین اور حضرت عباس علمدار کی قبروں پر گرا دیا تھا۔ امام زین العابدین علیہ السلام روتے ہوئے یہ جملہ دہرا رہے تھے، کاش میں بھی عاشور کے دن آپ لوگوں کے ساتھ شہید ہو جاتا اور اپنے امام پر اپنی جان قربان کر دیتا۔
دنیا بھر میں وبھن دھرم پائے جاتے ہیں اور دنیا کی 80% سے زیادہ آبادی کسی نہ کسی مذہب کو مانتی ہے۔ ان میں سے ہر مذہب کے کچھ خاص ریتی رواج ہوتے ہیں۔ ان مذہبوں کے انویائی اپنے مذہبی سنسکاروں کو انجام دے کر اپنے مذہب کو زندہ رکھتے ہیں۔ اسلام کی دھارمک اور آدھیاتمک ریتیوں میں سے ایک مہتوپورن ریتی اربعین ملین مارچ ہے۔ اربعین ملین مارچ میں بھاگ لینے والے زائرین میں جو اتساہ اور جوش ہوتا ہے اسے شبدوں میں بیان نہیں کیا جا سکتا۔ اربعین ملین مارچ دنیا کا سب سے بڑا مارچ ہے اور اس مارچ میں مسلمانوں کے علاوہ انیہ دھرموں کے انویائی بھی بھاگ لیتے ہیں۔ اسلامی شکشاؤں اور اہل بیت کی حدیثوں میں امام حسین کی پوتر قبر کی زیارت پر کافی بل دیا گیا ہے اور اسے مومن کی نشانیوں میں سے ایک بتایا گیا ہے۔
بودھ، ہندو، زرتشت، یہودی، عیسائی اور اسلام دھرم میں دھارمک سماروہوں اور بڑی سبھاؤں کا آیوجن کیا جاتا ہے۔ ادھارن کے لیے بودھ ہر سال 13 سے 15 اپریل تک تھائی لینڈ، لاؤس اور میانمار میں اپنا نیا سال مناتے ہیں اور سماروہوں کا آیوجن کرتے ہیں۔ ان سماروہوں میں لوگ بسنت کے آگمن کا جشن مناتے ہیں اور بارش کے لیے دعا کرتے ہیں۔ اس اوسر پر مچھلیوں اور پکشیوں کو آزاد کیا جاتا ہے اور بدھ کی مورتیوں کو دھویا جاتا ہے۔ یہ رسم دیر تک چلتی رہتی ہے اور لوگ ناچ گانے میں ویست رہتے ہیں۔
जरदोश्ती या पारसी धर्म को जीवन का अटूट अंग मानते हैं। उनका मानना है कि त्योहार पवित्रता और प्रार्थना का अवसर है। पारसियों की सबसे महत्वपूर्ण और आम सामूहिक प्रार्थना का नाम गाह बार है और इस त्योहार को क्षमा और एकजुटता के उद्देश्य से मनाया जाता है। यहूदियों का धार्मिक त्योहार यौम कीपुर सबसे महत्वपूर्ण त्योहार है। कीपुर को पवित्र ईद माना जाता है जो यहूदियों के धार्मिक कैलेंडर के तीसर महीने की 10 तारीख को मनाया जाता है। इस ईद को क्षमा के दिन के रूप में मनाया जाता है और यहूदी इस दिन सामूहिक रूप से दुआ करते हैं। ईसाई हजरत ईसा के जन्मदिन को क्रिसमस के रूप में मनाते हैं और चर्च में जाकर इबादत करते हैं। क्रिसमस का जश्न 25 दिसंबर से शुरू होकर 6 जनवरी तक जारी रहता है और इस अवसर पर जश्न मनाया जाता है और समारोह का आयोजन किया जाता है।
मुसलमान भी हर साल बड़ी संख्या में हज पर जाने के अलावा मुहर्रम और सफर के महीनों में इमाम हुसैन अलैहिस्सलाम का गम मनाते हैं। इस अवसर पर आयोजित होने वाली शोक सभाओं और जुलूसों को आज़ादारी कहा जाता है। 40 मिलियन मार्च भी इसी आज़ादारी का हिस्सा है। पिछले कुछ वर्षों से इस रस्म ने वैश्विक रूप धारण कर लिया है, लेकिन विश्व मीडिया कुछ राजनीतिक कारणों से इसकी खबरों को सेंसर करता है और उसकी भव्यता को छिपाता है।
भारत में हिंदुओं का धार्मिक समारोह कुंभ का मेला एक ऐसा सामूहिक समारोह है जिसमें करोड़ों की संख्या में लोग भाग लेते हैं, लेकिन विश्व मीडिया में इससे व्यापक जगह मिलती है और उसे दुनिया का सबसे बड़ा सामूहिक समारोह बताया जाता है। इस समारोह में हिंदू अपने पापों को धोने के लिए गंगा नदी में डुबकी लगाते हैं और जश्न मनाते हैं। यह हर साल आयोजित होता है, लेकिन हर 6 साल, 12 साल और 24 साल में इसका विशेष आयोजन होता है जिसमें करोड़ों लोग भाग लेते हैं। हालांकि आध्यात्मिक, धार्मिक और उद्देश्य के लिहाज से कुंभ और 40 मिलियन मार्च की तुलना नहीं की जा सकती।
अन्य धर्मों में विभिन्न कारणों जैसे कि बारिश, क्षमा, पश्चाताप, धन्यवाद जैसे उद्देश्यों के लिए धार्मिक समारोहों का आयोजन किया जाता है, लेकिन 40 मार्च इमाम हुसैन अलैहिस्सलाम से श्रद्धा जताने और उनके मिशन को जिंदा रखने के उद्देश्य से आयोजित होता है। इसका आयोजन इसलिए होता है ताकि लोग नींद से जागें और अपने वक्त के अत्याचारियों के मुकाबले में डट कर खड़े हो जाएं। इसी के साथ मानवीय और आध्यात्मिक मूल्यों को पुनर्जीवित करें। 40 मार्च में विभिन्न रंगों, जातियों और राष्ट्रीयताओं, यहाँ तक के धर्मों के लोग इमाम हुसैन के पवित्र मज़ार की ओर खींचे चले जाते हैं। इस आकर्षण को इमाम हुसैन के चरित्र, सच्चाई और अद्वितीय बलिदान में खोजना चाहिए। इमाम हुसैन सत्य की रक्षा करने और जुल्म, अहंकार और अत्याचार के खिलाफ खड़े होने का नाम है। आज ये नाम दुनिया के लोगों के दिलों में जगह बना चुका है। आज दुनिया भर के युवा इमाम हुसैन के संदेश और शिक्षाओं के प्यासे हैं। उन्हें इमाम हुसैन की आध्यात्मिकता और तर्क की जरूरत है, इसीलिए वे उनकी शिक्षाओं और तर्क को बेहतर ढंग से समझ सकते हैं और इसे दुनिया के सामने पेश कर सकते हैं। इसीलिए शायर ने बहुत सही कहा है कि इंसान को बेदार तो हो लेने दो, हर कौम पुकारेगी हमारे हैं हुसैन।
अमरीकी नागरिक समीरा कामेर ने काफी अध्ययन के बाद इस्लाम धर्म को स्वीकार किया था। अब वे 40 के अवसर पर मिलियन मार्च में भाग लेने अमेरिका से इराक पहुंचती हैं। वे इस मार्च में शामिल होकर जिस आध्यात्मिकता का अनुभव करती हैं उसके संदर्भ में कहती हैं, यहां पहुंचने में मुझे ढेर सारी कठिनाइयों का सामना करना पड़ता है, लेकिन जब मैं नजफ से कर्बला की ओर पैदल अपनी यात्रा शुरू करती हूं तो उन सभी कठिनाइयों को भूल जाती हूं और सुंदरता के अलावा कुछ अनुभव नहीं करती हूं। लेकिन अफसोस की बात है कि इस महान समारोह को पश्चिमी और वर्ल्ड मीडिया द्वारा नजरअंदाज किया जाता है, क्योंकि मीडिया वाले और उनके आका यह बात जानते हैं कि लोगों को अगर इस बारे में पता चलेगा तो वे इमाम हुसैन की ओर खींचे चले आएंगे।
40 मिलियन मार्च के दौरान आपको ये नारा हर जगह लिखा मिल जाएगा, हुसैन की मोहब्बत ने हमें यहाँ इकट्ठा किया है। بالکل یہ بات صحیح ہے کہ امام حسین کی محبت کروڑوں لوگوں کے بیچ محبت، بھائی چارہ اور ایک جٹتا کا کارن بنتی ہے۔ امام حسین کا مارگ صرف مسلمانوں یا شیعہ مسلمانوں سے وشیش نہیں ہے، بلکہ غیر مسلم بھی اس پر چلتے ہیں اور خود کو ان کا انویائی بتا کر گرو محسوس کرتے ہیں۔ 40 مارچ میں کروڑوں لوگ ایک دوسرے کی مدد، سہیوگ اور سیوا کے لیے تیار رہتے ہیں۔ عراقی ناگرک اپنے گھروں کے دروازے زائرین کے لیے کھول دیتے ہیں اور کھلی باہوں سے ان کا سواگت کرتے ہیں۔ عراقی لوگ زائرین کی ایسی سیوا کرتے ہیں کہ زائرین ورشوں تک اس کے قصے اپنے رشتہ داروں اور دوستوں کو سناتے ہیں۔
بغداد یونیورسٹی کے پورو پروفیسر شیخ علا امام حسین کے زائرین کے سیوکوں میں سے ایک ہیں۔ 70 ورشیہ علا کا کہنا ہے کہ وہ کربلا جا رہے ہیں تاکہ ایک دوست کے موقف میں زائرین کی سیوا کر سکیں۔ وہ عیسیٰ ابن مریم نامک شیویر میں سیوا کرتے ہیں اور امام حسین کے زائرین میں مسلمانوں کے ساتھ ساتھ عیسائیوں کے بھی شامل ہونے کے بارے میں کہتے ہیں۔ وہب ایک عیسائی تھے اور وہ کربلا کے شہیدوں میں شامل تھے۔ امام حسین پر اتیادھک اتیاچار ہوئے، لیکن حضرت عیسیٰ پر ہونے والے اتیاچار بھی کچھ اسی طرح کے تھے۔ ہم عیسائی دھرم کا انوسرن کرنے کے باوجود امام حسین کے چاہنے والوں میں شامل ہیں۔ امام حسین صرف مسلمانوں کے ہی نہیں بلکہ وہ سبھی انسانوں کے لیے ہیں۔
روس کے رنیتکار اور راشٹرپتی ولادیمیر پوتین کے صلاح کار الیگزینڈر دوگین بھی نجف سے کربلا تک ہونے والے 40 مارچ میں بھاگ لے چکے ہیں۔ اس سندر میں ان کا کہنا تھا، میرا ماننا ہے کہ 40 پیدل مارچ وشو استر پر دن پرتی دن ویاپک ہوتا رہے گا، کیونکہ اس سے ہر دھرم کے ماننے والے جڑ رہے ہیں۔ یہ مارچ وشو استر پر ایک بڑی گھٹنا ہے۔ میں کئی بار یہ بات دہرا چکا ہوں کہ لبرل اور پونجی وادی وچاردھارا والی آدھونک دنیا کے دن لد چکے ہیں، کیونکہ اس نے انسانیت کے لیے صرف سنکٹ پیدا کیے۔ آج انسان کو ایک آدھیاتمک کرانتی کی ضرورت ہے جو امام خمینی کی کرانتی سے حاصل ہو سکتی ہے۔ میں ایک آرتھوڈاکس عیسائی ہونے کی حیثیت سے حضرت مہدی اور حضرت عیسیٰ کے پرکٹ ہونے کا انتظار کر رہا ہوں، اور مجھے آشا ہے کہ وہ مہان گھٹنا کو، کہ جس کا سبھی دھرموں کے انویائیوں کو انتظار ہے، اب بہت دیر نہیں ہے۔ 40 مارچ آخری کال کی گھٹناؤں کی بھانتی ہے اور کوئی سامان گھٹنا نہیں ہے۔ ہم سبھی کی جو اس ماڈرن دنیا کے اتیاچاروں کو سہن کر رہے ہیں، نیائے اور ادھیاتم کی کھوج میں ہیں۔ ہمیں آپس میں ایک جٹ ہونا ہوگا، اور یہ مارچ اسی ایکتا کی ایک کرن ہے۔ شوتاؤ کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ شروتاؤں بھی آپ سن رہے تھے 40 حسینی پر ہمارے دوارا پیش کیے گئے وشیش کارکرم کو، اور اب چلتے ہیں ساتھ میں سنتے ہیں کارکرم وش درپن۔
وشو درپن،
دوستو کارکرم وشو درپن لے کر آپ کی سیوا میں اپستھت ہیں۔ آج کے کارکرم میں ہم بحرین کے یہودی کرن کے وشے پر چرچا کریں گے۔ اختر رضوی کا سلام سویکار کیجیے۔ مسلمانوں کے سب سے بڑے دشمن اسرائیل کے ساتھ کچھ عرب سرکاروں نے جہاں اپنے سمبندھ سامان کر لیے ہیں اور اس سرکار کے ساتھ اپنے سمبندھوں کو اجاگر بھی کر دیا ہے، وہیں بحرین کی آل خلیفہ سرکار نے خطرناک کارروائی کرتے ہوئے زائونیوں کے لیے راجدھانی مناما کے ایک پراچین شیتر میں ایک محلہ بسانے کی یوجنا شروع کر دی ہے۔ خبروں میں بتایا گیا ہے کہ مناما کے 40% علاقوں کو یہودی اور زائونی چنوں کے ساتھ یہودیوں اور زائونیوں کے لیے وشیش کیے جانے کی گھنونی یوجنا ہے، اور اس سمبندھ میں یہودیوں اور زائونیوں کی اور سے بڑے پیمانے پر مناما کے پراچین محلوں میں گھر اور مکان خریدے جا رہے ہیں۔ ٹیکہ کاروں کا کہنا ہے کہ یہ یوجنا اتنی ہی خطرناک ہے جتنی 1948 اور اس سے پہلے فلسطینیوں کے لیے خطرناک ثابت ہوا تھا۔ زائونی شاسن اس طرح مناما اور بحرین کے پراچین علاقوں میں آبادی کا سنتولن بگاڑنا چاہتا ہے۔ اسی گمبھیر خطرے کے دشٹیگت بحرین کے ورشٹھ دھرم گرو آیت اللہ شیخ عیسیٰ قاسم نے بحرینی جنتا کو سمبودھت کرتے ہوئے بحرینی جنتا کو اسرائیل کے ہاتھوں زمینیں اور گھر بیچنے پر سچیت کیا تھا، اور اسے دھرم، اتہاس اور دیش کو بیچنے کے سامان قرار دیا تھا۔ انہوں نے کہا کہ پیسے کے بدلے زائونی نہ صرف بحرینیوں کی زمینوں پر قبضہ کریں گے بلکہ ان کی انتراتما کو بھی قتل کر دیں گے۔ انہوں نے زور دے کر کہا کہ آج بحرین ایک اسلامی دیش ہے، لیکن زائونیوں دوارا آبادی کا سنتولن بگاڑنے کے ایجنڈے کے تحت یہ دیش پہلے زائونیوں اور پھر مسلمانوں کا دیش ہوگا، اور اگلے چرن میں بحرین ایک ایسا زائونی دیش ہوگا جہاں مسلمانوں کو کچل دیا جائے گا۔ آیت اللہ شیخ عیسیٰ قاسم نے کہا کہ زائونیوں کو زمین بیچنا کیول مٹی اور پتھر بیچنا نہیں ہے، بلکہ زائونزم کے ہاتھوں راشٹر اور سارے مسلمانوں کا سودا کرنا ہے۔ یاد رہے کہ آل خلیفہ سرکار نے بحرین میں ایک زائونی علاقے کے نرماڑ کی سازش رچی ہے، جس سے اس اسلامی دھرتی پر اسرائیلیوں کے قبضے کا خطرہ پیدا ہو گیا ہے۔ مناما میں زائنیوں دوارا سمپتیوں اور زمینوں کی خریداری سے نہ کیول اس مسلم دیش میں مسلمانوں کے سبھیتا اور سنسکرتی کو بھاری نقصان پہنچے گا، بلکہ سرکشا کے لحاظ سے بھی اپنے ہی دیش میں بحرینی ناگرک اسرکشت ہو کر رہ جائیں گے۔ اور اس میں شک نہیں ہے کہ مناما میں یہودی اور زائونیوں کے لیے ایک الگ محلے کا گٹھن اسرائیل اور امریکہ کو خوش کرنے کے لیے ہے، لیکن یہ بھی حقیقت ہے کہ بحرین اور علاقے کے مسلمان اس ناپاک یوجنا کو سفل نہیں ہونے دیں گے۔ دوستوں، وشواس گھات کی بھی کوئی سیما نہیں رہ گئی ہے۔ اسرائیل کے ساتھ سمبندوں کو سامان کرنا ہی بہت بڑا وشواس گھات تھا۔ یہ کام مسلمانوں وشیش کر فلسطینیوں کی پیٹھ پر خنجر گھوپنے کے سامان تھا، لیکن اب خود بحرین کے جو ایک چھوٹا سا دیش ہے مناما میں آل خلیفہ شاسن یہودیوں کو جگہ دے رہا ہے۔ اس خبر پر ٹپڑی کرتے ہوئے پاکستان کے پرسدھ ٹیکہ کار صفدر رضا کا کہنا ہے،
میں یہ سمجھتا ہوں کہ جیسا کہ اسرائیل کے قیام سے پہلے جو فلسطینی تھا یہاں پر، وہاں پر جو برطانوی کالونیل کا کالونی کا وہ حصہ تھا اور وہ برطانوی مینڈیٹ تھا وہاں پر، تو یہودیوں نے جنگ عظیم سے بھی پہلے بہت منظم طریقے سے 1938-39 سے ہی اس علاقے میں زمینیں خریدنا شروع کر دی تھی، اور یہ زیادہ تر امریکہ اور یورپ سے آئے ہوئے یہودی تھے۔ ابھی تو جنگ کا ہی نہیں بجا تھا، لیکن یہودیوں نے بالخصوص بیت المقدس یعنی یروشلم اور اس کے آس پاس کے علاقوں میں فلسطینیوں سے کوڑیوں کو بھرا وہ زمینیں خریدنا شروع کر دی، اور اس کے بعد آپ نے دیکھا کہ کس طرح جو ہے وہ نہ صرف یہ کہ فلسطین پر یہودیوں کا غاصبانہ قبضہ اقوام متحدہ اور باقی ادارے لیگ آف نیشنز نے کروا دیا، اور پھر اس کی ڈیموگرافی یعنی وہاں پر افراد کی مذہبی شناخت میں یہودیت کا بہت زیادہ تعداد ہو گئی۔ جس ڈیموگرافی کو تبدیل کرنے کے لیے آپ نے دیکھا کہ اگرچہ اسرائیل کا دارالحکومت تل اویو تھا، لیکن اس کے باوجود جو ہے وہ انہوں نے یروشلم پر اپنا قبضہ ظاہر کرنے کے لیے، کیونکہ بہرحال ان کے پاس ان کے مذہبی اسکرپٹس تھے جس میں کہا تھا کہ یہ تو حضرت سلیمان کے دور سے ہی یہودیوں کا شہر تھا، تو انہوں نے پھر امریکہ سے اور باقی ملکوں سے یہ ڈیمانڈ بھی کر لی کہ آپ یروشلم میں آئیں اور اپنا سفارت خانہ کھولیں۔ اور آپ دیکھیے کہ ان عرب ملکوں کے سفارت خانے بھی یروشلم میں ہی ہیں، تاکہ اس مقدس شہر کے ڈیموگرافی کو یعنی آبادی کے تناسب کو یہودی حق میں کیا جائے، جو کہ ہو چکا ہے. لیکن مناما کا تو کسی اسکرپٹ میں اور کسی زبور میں اور تورات میں کوئی ذکر ہی نہیں ہے، اور یہودیوں کا تو وہاں پر کوئی واسطہ اور تعلق ہی نہیں ہے. لیکن کیونکہ وہ حقیقی اسلامی تحریک سے جان چھڑانا چاہتے ہیں، اور بالخصوص وہ ایران کی بغل میں اور اس اسٹریٹجک راستہ جو ہے خلیفہ فارس، وہاں پر یہودیوں کا تسلط کرنا چاہتے ہیں اور ایک اور جو ہے اسلام کے قلب میں ایک اور خنجر بھونکنا چاہتے ہیں، اور اس کا موقع ان کو آل خلیفہ نے دیا ہے. تو میں یہ سمجھتا ہوں کہ یہ تو انتہائی خطرناک بات ہے. یہ اگر اسلام کی غیرت نہ بھی ہو تو وہ عرب حمیت کہاں گئی ہے جس کا وہ عرب ڈھنڈورا پیٹتے ہیں اور ایک بہت پرانی جاہلیت کے طرز کی غیرت اور عزت کرتے ہیں؟ تو اگر وہ اسلام پر نہ بھی ہوں تو بھی ایک عرب غیرت کہاں گئی ہے؟
وشو درپن. انتراشٹریہ گھٹنا کرموں کی نبض ٹٹول کر وشو بھر میں ہونے والے پریورتنوں کی تہ تک جانے والا کارکرم وشو درپن. ہر ہفتے سوموار کو
بحرین سرکار کی اس کاروائی کو 1948 کی ہی گھٹنا کی طرح دیکھا جا رہا ہے، جب زائونیوں اور یہودیوں نے مسلمانوں کے خلاف سازش کی تھی. کیا یہ سمبھو ہے کہ فلسطین کی کہانی بحرین میں دہرائی جائے؟ وچار سنیے ٹیکہ کار قمر عباس کے.
دیکھیں، مجھے ایسا نہیں لگتا ہے. جو حالات ہیں ان میں ان سے یہ اندازہ لگتا ہے کہ یہ جو کچھ فلسطین میں ہوا ہے، ظاہر سی بات ہے اس کی بنیاد مذہب کو بنائی گئی تھی اور مذہبی تاریخ کا، لیکن ظاہر سی بات ہے اس میں بھی سیاسی رنگ تھا ہی. مغرب کو ضرورت تھی ایک ایسے مرکز کی. تو یہاں پر مجھے لگتا ہے کہ سیاسی رنگ ہی زیادہ ہے. مطلب یہ ہے کہ یہ تو کوئی نہیں سوچ سکتا کہ اب فلسطین جیسا کوئی اور بھی ملک بن جائے گا، یعنی وہاں یہ صورتحال ہو سکتی ہے. لیکن بحرین کی جو ہے، اس سے دو تین مجھے میری نظر میں جو مقصد نظر آتے ہیں. ایک تو اہم مقصد یہی ہے کہ جو آج کل چلا ہوا ہے کہ اسرائیل کے ساتھ تعلقات جو کچھ عشروں پہلے ایک بہت بڑا جسے کہیں کہ داغ تھا کسی بھی مسلمان اور عرب ملک کے لیے، تو ایک اسے اب اس کا قبح جسے قباحت ہے وہ کم کی جا رہی ہے. ایک پروسیس ہے، ایک یہ عمل ہے منصوبے کے ساتھ. اور اس میں آپ نے دیکھا کہ مختلف ملکوں سے تعلقات اور اس کی خوب خبریں اور یہ وہ سب اس طرح کا. تو بحرین کے بارے میں تو آپ کو علم ہے، یہ بہرحال کوئی عرب ممالک میں کوئی نہ کوئی مؤثر ملک ہے اور نہ یہ ہے. لیکن بہرحال جب وہاں پر اس طرح کے حالات ہوں گے، یعنی تعلقات تو قائم کر ہی لیا ہے، تعاون تو ہو ہی گیا ہے، اب اس کے بعد اب اپنے یہاں دارالحکومت میں یہودیوں کو جگہ دے رہا ہے اور اس کے بارے میں اتنا زیادہ بڑھ چڑھ کے سب باتیں کی جا رہی ہیں، تو اس سے دھیرے دھیرے جو عرب رائے عامہ ہے اس کے ذہن میں یہ بالکل عام بات ہو جائے گی. تو پھر جو عالم اسلام کی قیادت کا دعویٰ کرنے والے ممالک، خاص طور سے سعودی عرب ہیں، تو مجھے لگتا ہے کہ پھر ان کے لیے، یعنی وہاں کی رائے عامہ اور ان کے لیے ظاہری طور پر تعلقات قائم کرنا آسان ہو جائے گا. تو ایک تو یہ جو مقصد ہے. باقی سیاسی طور پہ ظاہر سی بات ہے بحرین ایک بہت ہی اہم محل وقوع ہے اس کا، اور جس طرح کی سیاسی محاذ ہے، محاذ آرائی ہے، اس میں بحرین میں اسرائیل کی موجودگی ہی یقیناً کافی خطرناک ہے.
زائن شاسن اویدھ اتگرہت فلسطین میں رہنے والے زائنیوں کو سرکشا کی گارنٹی تو نہیں دے پا رہا ہے، وہ کیسے بحرین میں بسنے والے یہودیوں کو یہ گارنٹی دے گا؟ وچار سنیے پاکستان کے ٹیکہ کار صفدر رضا کے۔
کسی اور چیز سے کوئی اور چیز ظاہر ہو نہ ہو، لیکن بہرحال آل خلیفہ کی عدم تحفظ کی پالیسی کا بہت زیادہ گہرا اظہار ہوتا ہے اس سے۔ آپ دیکھیے کہ پچھلے 7-8 برس میں آل خلیفہ اپنے سیکورٹی فورسز میں پاکستان کے ایسے لوگ جو کہ مانے ہوئے اینٹی شیعہ اور شدت پسند اور تکفیری گروہ ہیں، ان کو پاکستان سے برتھی کر کے لے جاتے ہیں اور یہ کہتے ہیں کہ ہم آپ کو شہریت بھی دیں گے اور آپ ہماری سیکورٹی فورسز میں ہمارا تحفظ کریں۔ اور وہ یہ صرف یہ کہ آل خلیفہ اور اس کی حکومت کا ہی تحفظ نہیں ہوتا بلکہ وہاں کی مقامی آبادی پر بھی ظلم و تشدد وہی لوگ کرتے ہیں جو کہ پاکستان سے یا باقی ملکوں سے گئے ہوئے کرائے کے فوجی ہوتے ہیں۔ اب انہوں نے یہ سوچا ہے، کیونکہ اب ان کو خوف بڑھ گیا ہے اور انہوں نے جو ہے وہ مقامی آبادی جو کہ زیادہ تر انقلابی اور اسلام پرست لوگ ہیں ان سے خوف زدہ ہیں، تو انہوں نے یہ سوچا ہے کہ ہم اپنے بیچ میں ایک ایسا گروہ رکھتے ہیں کہ جو ہر وقت ہمارے تحفظ، کیونکہ عدم تحفظ کا شکار ہے، تو وہ ہر وقت ہمارا تحفظ ہو جائے گا یہ جانے بغیر کہ ان کا آنا مقامی آبادی کی طرف سے ان لوگوں پر شدید حملوں، اور ان نہ صرف یہ کہ آل خلیفہ جیسے پہلے غیر محفوظ ہیں، اب یہ ان کے نئے مہمان اور ان کے نئے محبوب جو کہ وہ 40% علاقے میں ان کو وہاں پر رہنا ٹھہرانا چاہتے ہیں وہ بھی محفوظ ہو جائیں گے۔ یعنی ہم تو ڈوبے ہیں سنم، تم کو بھی لے ڈوبیں گے۔
دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انمتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، آپ ہمارے پرسارن کو شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہم آشا کرتے ہیں کہ ہمارا پریاس آپ کو پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوش اوگت کرائیں۔ تو اب ہمیں انومتی دیں۔ خدا حافظ۔ Thank you.